فويل للذين يكتبون الكتاب بأيديهم ثم يقولون هذا من عند الله ليشتروا به ثمنا قليلا فويل لهم مما كتبت أيديهم وويل لهم مما يكسبون وقالوا لن تمسنا النار إلا أياما معدودة قل أتخذتم عند الله عهدا فلن يخلف الله عهده أم تقولون على الله ما لا تعلمون
نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير اللہ تعالیٰ کی توفیق سے آج ہم دورہ قرآن 2017 کے دوسرے دن کا آغاز کریں گے اور آج ہمارا ہدف آیت نمبر 79 سے پہلے پارے کے اینڈ تک ہے آپ میں سے کچھ لوگ سوچیں گے کہ ہم نے تو یہ سنا تھا کہ دورہ قرآن میں ہر دن ایک پارہ پورا ہوتا ہے تو میں اس کا جواب دے کر آج شروع کروں کہ کوئی بھی کام ایک دم نہیں کیا جاتا ہمارے دین نے گریجویلٹی سکھائی ہے ہم بالکل بھاگتے دوڑتے دنیا کے کاموں میں سے نکل کر ایک دم قرآن کی محفل میں آتے ہیں تو اگر پہلے ہی دن پورا پارہ سننا پڑے اور اس کے اندر زیادہ وقت ہمارا ترجمے پہ ہو تو بعض لوگوں کو یہ چیز پٹ آف کر دیتی ہے ان کو بہت فاسٹ لگتا ہے جیسے اگر میں بہت تیز بولوں گی تو آپ میرے ساتھ چل نہیں پائیں گے تو لہٰذا اس کے لیے ہم الحمدللہ تقریباً ہر سال ہی یہ کام کرتے ہیں اس سال بھی یہی چیز سامنے رکھی گئی ہے کہ شروع کے دو پارے ہم آدھے آدھے کر کے کریں گے اور میں یہی ایڈوائز کروں گی کہ بعد میں بھی جو لوگ اس سیٹ سے فائدہ اٹھائیں گے وہ بھی اس کو اسی ترتیب سے رکھیں اور اس میں ہر چیز سیٹ ہوتی ہے ایک حکمت تو یہ ہو گئی کہ آپ لوگ جو آتے ہیں وہ سیٹ ہو جائیں لیکن ایک دوسری جو اس سے بھی بڑی بات ہے جس کا آپ سب سے گہرا تعلق ہے اور وہ کیا ہے کہ ماشاءاللہ آپ آنا شروع ہو گئے کل بھی آئے آج بھی آئے ہیں آپ میں کوئی ایسا ہے جو کل نہیں آیا تھا وہ ہینڈ ریز کرے جو آج فرسٹ پرسن ہے بس یہ جو چیز ہے نا اس کے لیے بھی شروع میں سلو پیس رکھا جاتا ہے کہ نئے لوگ ایڈ ہوتے جائیں آپ کے لیے ان دو تین دنوں میں جا کر کرنے کے کاموں میں سے ایک کام یہ بھی ہے کہ آپ نے بہترین طریقے سے کیا کرنا ہے دوسروں کو بلائیں آپ دیکھیں کہ یہ رمضان سے پہلے کا جو ایک ہفتہ ہوتا ہے نا آلموسٹ یہ بہت بزی ہوتا ہے ہمارا کیوں بلا سموسے رول مجھے کسی نے بتایا کہ فلاں نے کسی نے 250 سموسے بنائے اعوذ باللہ من الشیطان الرجیم کرنا کیا ان کا اب آپ امیجن کیجئے کہ اگر اس طریقے سے سموسے بنانے میں لوگ بزی ہیں تو وہ کہیں گے ابھی تو 30 دن پڑے ہیں ہم چلے جائیں گے تو یہ جو تھوڑے تھوڑے دن ہیں اس میں اپنے پیاروں کو بلائیے دعوت دیجئے آپ ان کو کہیں کہ سارا دن پیچھے رکھا ہوتا ہے آپ کے پاس کیونکہ جو ہی رمضان آئے گا آپ دیکھیں گے کہ ایک دم بہت ساری سسٹرز اور بھی داخل ہوں گی تو یہ بھی ایک حکمت عملی ہوتی ہے کہ وہ یہاں جب آئیں تو اتنا زیادہ نہ آپ کا قرآن پاک آگے جا چکا ہو کہ وہ بیچاری یہ سوچ کے پیچھے رہ جائیں کہ اب تو جی ہم کر ہی نہیں سکتے ہمارے لیے یہ کام نہیں ہے تو بہرحال اللہ تعالیٰ سے دعا کرتے ہیں کہ ہمارے لیے آسان کرے آج کے ہدف کو بھی آئیے شروع کرتے ہیں قرآن سننے سے پہلے ہر قسم کی چیز ہر سوچ کو اپنے ذہن دل دماغ سے نکال کر ہم شروع کریں گے آیت نمبر 79 سے نحمدہ ونصلی علی رسولہ الکریم اما بعد فاعوذ باللہ من الشیطان الرجیم رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی رب یسر ولا تعسر وتمم بالخیر پہلا پارہ آیت نمبر 79 سے جہاں سے نصف دوم شروع ہوتا ہے تھوڑا سا پچھلی چیز کو آج کے ساتھ جوڑ دوں کہ ہم نے سورۃ الفاتحہ کے آغاز میں دعا مانگی تھی اہدنا الصراط المستقیم کی اور میں آپ سب کو کہوں گی یہ جو اب چند جملے بولوں گی اس کو آپ لکھ لیں تو آپ دیکھیے گا کہ قرآن ایک لڑی کی طرح آپ کے ذہنوں میں انشاءاللہ تعالی پرویا ہوا محسوس ہوگا سورۃ فاتحہ کے آغاز میں ہم نے دعا مانگی اہدنا الصراط المستقیم ہم ہدایت کے اعتبار سے اللہ تعالیٰ سے دعا گو ہوئے اللہ تعالیٰ نے ہماری اس دعا کو سن کر کیا کہا ٹھیک ہے ذالک الکتاب لا ریب فیہ لے لیجئے آپ ہدایت لینا چاہتے ہیں سنجیدہ ہیں اس ہدایت کے معاملے میں تو اس کا طریقہ ایک ہی ہے، کل بھی یہی تھا، آج بھی یہی ہے، اور قیامت تک کے لوگوں کے لیے یہی طریقہ کار ہے، اور وہ کیا ہے کہ اس کتاب کے قریب آ جاؤ۔ جو ہی کتاب کھولی تو اللہ تعالیٰ نے ہدایت کے اعتبار سے ہمیں تین گروہوں سے ابتدائی 20 آیات میں ملوا دیا، جن کو متقین، کافرین اور نام لیے بغیر منافقین کے گروہ سے سن چکے۔ یہ ہم سب کے لیے ایک چیک لسٹ تھی۔ یاد رکھیے کہ جب بھی ہم دین کے نام پر کسی کام کا آغاز کرتے ہیں، شروع میں ہر خرابی اور ہر گناہ اور ہر بری چیز اپنے اندر لگتی ہے، بلکہ ایک وقت ایسا بھی آ جاتا ہے کہ لوگ یہ سوچنے لگ جاتے ہیں کہ ہم منافق ہیں۔ ایسا نہیں سوچنا۔ اللہ تعالیٰ آپ کو مجھے یہ مختلف گروہ کیوں سنوا رہا ہے کہ دیکھیے، ابتدائی سفر میں تو ہر ایک میں بہت سی کمیاں ہوں گی، یہ تو چلتے چلتے چلتی ہی رہتی ہیں، وقت کے ساتھ ساتھ بندہ صاف ہوتا ہے، لیکن کم از کم آگہی تو ہو۔ گول کیا بنانا ہے؟ متقی بننا ہے۔ کفار کی سب سے اللہ نے ہمیں نکال دیا، اللہ نکالے ہی رکھے، نفاق اگر تھوڑا بہت ہے تو اس کو دور کر دیں گے، دیٹس اٹ۔ اس کے بعد اللہ تعالیٰ نے ہمیں ایک رکوع کے اندر یا ایھا الناس اعبدوا کہہ کر پکارا، اور عقیدہ آخرت، ایمان باللہ اور ایمان برسول، بلکہ اپوزٹ کہہ دوں، توحید، رسالت اور ایمان بالآخرہ کا سبق سکھا دیا، کیونکہ یہ تین بنیادی پلرز ہیں اسلام کے، جیسے آپ کے سامنے رکھے ہوئے ٹیبلز، چار ٹانگیں ہیں ان کی۔ اسلام کی تین ٹانگیں ہیں، کہہ لیجئے 3 بیسس کے اوپر اسلام مقرر ہے، اگر یہ نہ ہوں تو باقی چیزیں نہیں ہوتی، اور مکہ کے 13 سالوں میں انہی تین چیزوں پہ کام کیا گیا۔ سب سے پہلے لوگوں کے ذہنوں میں اللہ سبحانہ تعالیٰ کا تصور واضح کیا جائے، وہ کیا ہے اور کیا نہیں ہے۔ دوسری بات، رسول کی شان، رسول کا مقام، اس کے ساتھ تعلق کی کیا بنیادیں، اور تیسری چیز کہ مرنے کے بعد میرے ساتھ کیا ہوگا، کیسا ہوگا۔ آیت نمبر 29 تک اللہ تعالیٰ نے ان تین چیزوں کو، 21 سے 29 تک جو رکوع تھا اس میں، یہ تینوں چیزیں ہمارے سامنے رکھ دی کہ تم دیکھ لو کہ تمہارا گول کیا ہے۔ اس کے بعد دیکھیے، آدم اور ابلیس کا قصہ شروع ہوا۔ پہلا انسان کون تھا؟ اس میں بھی اس سوال کا جواب دے دیا گیا کہ دیکھو اس دنیا میں کیسے آئے، کیونکہ ہر بچے کے بھی ذہن میں یہ سوال ہوتا ہے، ہم کون ہیں، ہم کہاں سے آئے، ہمارا کیا وجود تھا، کس طریقے کی کہانی تھی، اور ہوتے ہوتے پھر انسان ان ساری چیزوں کو لے کر آگے چلتا ہے۔ اس میں علم کی اہمیت پہ ہم نے بات دیکھی کہ دنیا میں وہی کامیاب ہوگا جو علم الوحی اور علم الہدایت کو ساتھ لے کر چلے گا۔ افسوس کے ساتھ کہنا پڑتا ہے کہ آج کا دور جس میں میں نے اپنی آنکھ کھولی ہے، یہ وہ دور ہے کہ جس میں مسلمان دنیاوی اعتبار سے پیچھے دکھتے ہیں۔ ہر نئی انونشن، ہر نئی چیز ہمیں نان مسلمز کی طرف سے ملتی ہے۔ مثلاً آپ دیکھیے، ٹویوٹا کمپنی اونڈ بائی نان مسلمز، آئی فون کمپنی، مائکروسافٹ کون ہے، یعنی جو بڑی بڑی ٹیکنالوجیز اور جو جو چیزیں ہمیں دکھتی ہیں، وہ سب کے پیچھے نان مسلم ہیں۔ اس کے ساتھ ہمارے بچوں کے ذہنوں میں یہ خیال آنے لگ گیا ہے کہ شاید مسلمان ہوتے ہی بیکار ہے، اور جہاں ہم اسلام کے جوش میں مسلمان ہونے کے ناطے سے کوئی چیز پیش بھی کرتے ہیں تو وہ اتنی بھونڈی اور اتنی بیکار قسم کی پریزنٹیشن کے ساتھ ہوتی ہے کہ لوگ سوچتے ہیں کہ اسلام غریب ہے۔ آدم اور ابلیس کا قصہ بیان کر کے اللہ تعالیٰ نے ایک تو دنیا کے علم کی بھی اہمیت ثابت کی، اور دوسری بات یہ بھی بتا دی کہ علم دنیا تھا لیکن علم الوحی نہیں تھا، تو ابلیس کے وار سے نہیں بچ سکے۔ آج دیکھیے، جو دنیاوی علوم میں بہت آگے جاتا ہے کامیاب تو ہوتا ہے، لیکن اگر وہ 5 وقت کی نماز نہیں پڑھتا، ناکام ہے۔ آپ رات کو اپنے باکس میں ہزاروں یوروز بھر کے لے جاتے ہیں، لیکن آپ کی ایک نماز بھی چلی گئی تو ہزاروں یوروز آپ کے لیے بیکار ہیں۔ تو یہ چیز اس رکوع میں ہم سب کو شروع میں بتا دی کہ دیکھو، دنیا میں تمہیں بھیجے جانے کا مقصد تسبیح اور صرف تقدیس نہیں تھا، بلکہ تم نے اس دنیا میں اللہ تعالیٰ کے پیغام کو نافذ کرنا تھا۔ اس کے بعد سے اب تک، جہاں سے اب میں آپ کے ساتھ چلوں گی، یا بنی اسرائیل اذکروا نعمتی التی سے جو بات شروع ہوئی وہ چلتی جا رہی ہے، اور آج کے بارے میں بھی اینڈ ہوگا وہ قصہ جہاں بتاؤں گی۔ ہدایت کے اعتبار سے پہلا گروہ، انسانیت کو اللہ نے نبوت کا تحفہ دیا، آدم اور حوا کو دنیا میں بھیجتے ہوئے کہہ دیا کہ اب میں تمہارے پاس کتابیں بھیجوں گا، رسول بھیجوں گا، فَإِمَّا يَأْتِيَنَّكُم مِّنِّي هُدًى، ہدایت آئے گی، پھر جو ہدایت کی اتباع کرے گا وہ بچ جائے گا، جو نہیں کرے گا وہ نہیں بچے گا۔ تو یہود یا جیوس یا بنی اسرائیل اللہ کا ایک چنا ہوا گروہ تھا، اللہ نے ان کو بہت ساری نعمتیں دی تھیں۔ اس وقت ہم انہی کی ان نعمتوں کو پڑھنے کے بعد جس آیت پر پہنچے ہیں، آئیے دیکھیے۔ اور میں نے آپ نے ان آیتوں کو کیوں پڑھنا ہے، ہمارا آپ کا اس سے کیا تعلق ہے؟ کہ جب ماضی کے مسلمانوں نے ایک کام کیا اور اس کے نقصان کو بھگت کر वो मनसबे नबूवत से हटा दिए गए। ऐसे जैसे किसी एक को आप मुल्क का सदर बनाते हैं कि जाइए आप इस मुल्क में अमन चैन पे कायम कीजिए, 2-4 साल में जब वो कोशिश नहीं करते और देखते हैं कि ये संजीदा नहीं है बल्कि उसकी जगह अपने ही कुछ मफाद आते हैं, तो फिर अवाम उठती है और कहती है इनको हटा दो, दूसरे ले आते हैं। ये तो आप और मैं जानते हैं, बस यहाँ यही सिनेरियो है। अल्लाह ताला आपको और मुझे इस वक्त उम्मत मुस्लिमा होने के नाते ये सब क्यों सुना रहे हैं कि देखो माजी के लोगों की गलतियों से सबक सीखो। उनके अंदर जो खराबी आई थी, अब ये खराबी इतनी बड़ी हुई कि आयत 79 देखिएगा, आउज़ु बिल्लाहि मिनश्शैतानिर्रजीम फवैलुल लिल्लज़ीना यक्तुबूनल किताबा बिअयदीहिम ثم يقولون هذا من عند الله ليشتروا به ثمنا قليلا فويل لهم مما كتبت أيديهم وويل لهم مما يكسبون। ترجمے پہ غور کیجئے گا، اللہ سبحانہ تعالیٰ ان لوگوں کا تذکرہ کرتے ہیں جنہوں نے اللہ کی دیوی کتابوں کو چینج کیا، بس ہلاکت اور تباہی ہے ان لوگوں کے لیے جو اپنے ہاتھوں سے شرع کا نوشتہ لکھتے ہیں پھر لوگوں سے کہتے ہیں کہ یہ اللہ کے پاس سے آیا ہوا ہے۔ کیوں کرتے ایسا؟ تاکہ اس کے معاوضے میں تھوڑا سا فائدہ حاصل کریں۔ ان کے ہاتھوں کا یہ لکھا بھی ان کے لیے تباہی کا سامان ہے اور ان کی یہ کمائی بھی ان کے لیے موجب ہلاکت۔ وہ کہتے ہیں کہ دوزخ کی آگ ہمیں ہرگز چھونے والی نہیں، الا یہ کہ چند روز کی سزا مل جائے تو مل جائے۔ یہ تھا جرم اس دور کے مسلمانوں کا، اور وہ کیا کہ من گھڑت باتوں کو دین کے نام پہ پیش کرتے تھے۔ کوئی بات جس کو دین کے نام پر آگے کرتے تھے تو اس کے ساتھ نہ ریفرنس ہوتا تھا، نہ حوالہ ہوتا تھا، کسی کو علماء کی بات کہہ کر پیش کرتے، کسی کو فقیہوں کی فقہ کے نام پہ رکھ دیتے، کسی کو مجتہد کی بات کرتے۔ تو یاد رکھیے گا، کسی بھی قوم کا زوال کب آتا ہے؟ جب مذہبی گروہ اللہ کی کتاب کو تو چھپا لے، عوام اس کی جگہ خوش فہمیوں کا شکار ہو جائیں، یہ عمل کر لو اتنا ثواب، اس دروازے سے گزر جاؤ تو بہشتی، اور یہ کام کر لو اس کا پلو پکڑ لو تو بچ جاؤ گے، کیونکہ جب کتاب ہی نہیں ہے۔ جس طالب علم نے کتاب کھولنی نہیں، کتاب پڑھنی نہیں، تو امتحان میں جا کر وہ کیسی بے تکی باتیں لکھے گا؟ تو جب مذہبی طبقے میں اس قسم کی باتیں آ جاتی ہیں تو اس کا نقصان کیا ہوتا ہے کہ من گھڑت دین لوگوں میں عام ہوتا ہے۔ ان کو چھوڑ کر اپنے اوپر لے کر سوچیے، کبھی آپ نے پاکستان میں کسی بس اسٹیشن سے کوئی بک خریدی ہو، بس اسٹاپس پہ، سڑکوں کے کنارے، ردی کاغذوں پہ لکھی ہوئی جو عموماً مذہبی یا اسلامی کتابیں ہوتی ہیں، یاد رکھیے وہ معانیش کا مجموعہ ہوتی ہیں۔ یہ فضائل، یہ بات، یہ پڑھ لو، اس سے اتنا ثواب ہوگا، جنت میں اتنے محل لگیں گے، نہ ریفرنس، نہ حوالہ، نہ کوئی بات ہوتی ہے، اور خود ساختہ دین کو اللہ کا دین بنا کر پیش کرتے ہیں۔ آپ کہیں گے یہ کون سی اتنی بڑی بات ہے؟ یہ بہت بڑی بات ہے۔ مثلا آپ فرانس میں رہتے ہیں، کیا آپ میں سے، میرے میں سے کوئی یہ جرت بھی کر سکتا ہے اپنی مرضی سے کوئی ایک لا بنائیں اور اس کو لوگوں میں پاس کر دیں کہ آج سے گورنمنٹ نے یہ کہہ دیا کہ ریڈ لائٹ پہ رکنے کی کوئی ضرورت نہیں، اور بہتر ہے کہ احتیاط کے طور پر گرین لائٹ ہو بھی جائے پھر بھی گاڑی روکی رکھو۔ امیجن کیجئے کہ اگر کوئی ایسا کرے تو حکومت اس کا کیا انجام کرے گی؟ یہ نہیں ہوگا کہ اس کو کہیں گے نہ اس کی بات پہ عمل نہیں کرو، بلکہ اس کا نصیب جیل ہوگا۔ کیا آپ ہمارے قوانین اپنی مرضی سے بناتے ہیں؟ دنیا کا کوئی ملک کوئی قانون جو برداشت نہ کر سکے تو پھر یاد رکھیے اللہ کی کتاب اور رسول کے فرامین، کیا وہ ایسے ہیں؟ وہ ایسی بات رہ گئی کہ جس کا جو دل چاہے اس کو حدیث کر کے پیش کر دے؟ تو میں آپ سب کو ایک چھوٹی سی نصیحت کروں گی، خالص پیور علم لیجئے، اور سڑکوں پہ کھڑے ہو کر، بازاروں میں کھڑے ہو کر، شادی ہالوں میں کھڑے ہو کر کبھی مذہبی بحثیں نہ کریں۔ آپ کہہ لیجئے کہ آج کے دور کا ایک بہت بڑا المیہ کیا ہے کہ رات جاتے علمی باتیں کر رہے ہوتے ہیں جن کو ابھی ہو سکتا ہے پوری صورتوں کے نام بھی نہ آتے ہوں۔ اور پھر اس کا ایک اور عمل بھی یہ دیکھیے کہ جب عام لوگوں کو کتاب کی ہوا نہیں لگنے دی جاتی تو پھر وہ علم کا روب بھی ختم ہو جاتا ہے، پھر لوگ بس من مانی چیزوں کو لے کر چلتے ہیں۔ کیا جنت اتنی سستی ہے کہ آپ علم کے لیے سال 2-4 سال نہ بھی لگائیں اور صرف من مانی اور سنی سنائی باتوں پر عمل کریں؟ نتیجہ کیا ہوگا؟ لن تمسن النار، یہ خوش فہمی پیدا ہو جاتی ہے۔ اور یاد رکھیے کہ عقیدے میں شرک سب سے بڑا گناہ ہے، عمل میں کفر ہے، اور دل میں بغض ہے، اور خواہشات کہیں کہ ہم سے بڑا کون ہے، دعوے کہیں کہ ہمارے سوا کوئی جنت میں نہیں جائے گا۔ تو یاد رکھیے کہ اصل بات ایمان کے دعوے کے بعد عمل صالح ہے۔ ایمان کبھی بھی اکیلا نہیں آتا، اس کے ساتھ عمل صالح چل کر آتے ہیں۔ تو خوش فہمیوں کو دور کر دیا گیا کہ تم اپنے آپ کو درست کر لو۔ پھر اس کے بعد فرمائے قل اتخذتم عند اللہ عہدا، ان سے پوچھو کیا تم نے اللہ سے کوئی عہد لے لیا ہے جس کی خلاف ورزی وہ کر نہیں سکتا؟ یا بات یہ ہے کہ تم اللہ کے ذمہ ڈال کر ایسی باتیں کہہ دیتے ہو جس کے متعلق تمہیں علم ہی نہیں کہ اس نے ان کا ذمہ لیا ہے. یعنی آپ دیکھیے اللہ تعالیٰ پوچھ رہے ہیں کس نے تمہیں یہ بات کہی ہے. جیسے آپ کو بچے پہ غصہ آئے نا, آپ کہتے ہیں کس نے کہا ہے, بتاؤ مجھے کہاں لکھا ہے. تو جو لوگ اللہ کے نام پر اس قسم کی باتیں پیش کر دیں لوگوں کے ساتھ, تو یاد رکھیے پھر اللہ تعالیٰ کہتے ہیں مجھے دکھاؤ کس نے تمہیں یہ باتیں کرنے کی اجازت دی ہے. پھر ساتھ ہی فرما دیا آخر تمہیں دوزخ کیا کیوں نہ چھوئے گی, جو بھی بدی کمائے گا اور اپنی خطا کاری کے چکر میں پڑا رہے گا وہ دوزخی ہے اور دوزخی میں وہ ہمیشہ رہے گا, اور جو لوگ ایمان لائیں گے اور نیک عمل کریں گے وہی جنتی ہیں اور وہ جنت میں ہمیشہ رہیں گے. یہ ہے اللہ کا وعدہ. یاد رکھیے ہمارا دین دلیل کا دین ہے, ہمارا دین بہترین طریقے سے لوگوں کو اس بات کی دعوت دیتا ہے کہ تم اللہ تعالیٰ کے احکامات کو مانو, اللہ تعالیٰ کے حکموں پہ چلو. اس کے بعد اب اگلی جو آیتیں ہیں نا, آیت نمبر 83 اور اس کے آگے کی آیتیں, سمجھ لیجئے کہ جب سچا علم عام نہیں ہوتا تو عوام پک اینڈ چوز کے عادی ہو جاتے ہیں. کسی قوم کے اندر, عوام کے اندر جب اپنی مرضی کی نیکیاں لینے کا رواج پیدا ہو جائے اور مشکل چیزوں کو چھوڑ دیا جائے تو اس کا نقصان کیا ہوتا ہے. اللہ تعالیٰ نے یہاں ہمارے سامنے یہ بات پیش کر دی, اور جو بھی ہم آیت پڑھنے لگے ہیں نا اس کے بارے میں آپ کہہ دیجئے کہ یہ 10 کمانڈمنٹس بھی ہیں. احکام اشرا کا نام آپ نے تورات کے نام سے سنا ہوگا. اللہ تعالیٰ فرماتے ہیں وَإِذْ أَخَذْنَا مِيثَاقَ بَنِي إِسْرَائِيلَ لَا تَعْبُدُونَ إِلَّا اللَّهَ. آپ نے اس کو اس اینگل سے سننا ہے کہ آج بھی دیکھیے اسلام کی یہی ترتیب ہے, لیکن بہت سارے مسلمان اس ترتیب کو یاد نہیں رکھتے. کیا کہا؟ یاد کرو اسرائیل کی اولاد سے ہم نے پختہ وعدہ لیا تھا کہ اللہ کے سوا کسی کی عبادت نہ کرنا. نوٹ کریں یہ پہلا مقام ہے پورے قرآن میں, آپ کو ترتیب یہی ملے گی. سب سے پہلے حقوق اللہ, سب سے پہلے عبادت کرو, سب سے پہلے اللہ کے بندے بننا سیکھو, اور انسانوں میں ماں باپ کے ساتھ, رشتہ داروں کے ساتھ, یتیموں اور مسکینوں کے ساتھ نیک سلوک کرنا, لوگوں سے بھلی بات کہنا. آپ دیکھیے ذرا اس میں ترتیب کیا, سب سے پہلے اللہ کا حق دو, پھر ماں باپ کا حق دو, پھر اس کے بعد لوگوں سے اچھے کام کرو. اور قولوا للناس حسنا, سوال پیدا ہوتا ہے حسنا کیا ہے. سب سے اچھی بات یہ ہے کہ لوگوں کو اللہ کی طرف بلائیں. خوبصورت حامیم سجدہ میں اللہ تعالیٰ فرماتے ہیں وَمَنْ أَحْسَنُ قَوْلًا مِمَّنْ دَعَا إِلَى اللَّهِ, اس سے بھی اچھی بات کس کی ہوگی جو لوگوں کو اللہ کی طرف بلائے. پھر قولوا للناس حسنا میں کیا ہے, لا الہ الا اللہ. پھر اخلاق اچھا رکھو, نرم بات کرو, لوگوں کو تانے نہ دو. آپ اور میں ذرا سا اپنا محاسبہ کریں, کیا میں اچھی باتیں کرتی ہوں؟ اچھی باتوں سے مراد لچک لچک کر, زبان بدل کر, ڈپلومیٹک باتیں کرنا نہیں ہے, اخلاص کے ساتھ, خیر خواہی کے ساتھ بات کو ادھر سے ادھر نہ کرو. 2 اور 2 4 نہیں, 2 اور 2 21 اور 2 اور 2 کیا ہوتا ہے 22, اس طرح کی باتیں نہ کرو. تو ہمارا دین یہ چاہتا ہے کہ لوگوں کے ساتھ تعلق اچھا رکھا جائے. یاد رکھیے یہ باتیں ہمارے اور لوگوں کے بیچ میں رابطہ ہوتی ہیں. پھر اس کے بعد کہا نماز قائم کرو اور زکوٰۃ دینا. آج ہمارے ہاں دین کے تصور کے ساتھ ہی نماز اور زکوٰۃ کی بات تو کی جاتی ہے, لیکن اخلاق کو بعض دفعہ پسے پش ڈال دیا جاتا ہے. فرمایا یہ حکم تو اللہ نے دیے مگر ہوا کیا, ماننے والے کتنے تھے. فرمایا ثم تولیتم الا قلیلا منکم وانتم موردون, پھر تھوڑے آدمیوں کے سوا تم سب اس عہد سے پھر گئے. یہ ہے نقطۂ آغاز کسی قوم کے زوال کا. اللہ جب احکامات ماننے کو دے اور قوم ماننے کی بجائے پھرنے لگے, اور اب تک پھرے ہوئے ہو, کیا آج کے مسلمان کو دیکھ کر یہ نہیں لگتا؟ اتنی پیاری کتاب, اتنی پیاری سورت بقرہ, لیکن عملی طور پر دیکھیے کیا حال ہے. پھر اللہ تعالیٰ کچھ مزید باتیں یاد دلواتے ہیں کہ یاد تو کرو. وَإِذْ أَخَذْنَا مِيثَاقَكُمْ لَا تَسْفِكُونَ دِمَاءَكُمْ, پھر ذرا یاد کرو کہ ہم نے تم سے مضبوط عہد لیا تھا کہ آپس میں ایک دوسرے کا خون نہ بہانا اور نہ ایک دوسرے کو گھر سے بے گھر کرنا. تم نے اس کا اقرار کیا تھا, تم خود اس پر گواہ ہو, مگر آج وہی تم ہو کہ اپنے ہی بھائیوں کو قتل کرتے ہو, اپنی برادری کے کچھ لوگوں کو ان کے گھروں سے نکال دیتے ہو, ظلم و زیادتی کے ساتھ ان کے خلاف جتھے بندیاں کرتے ہو, اور جب وہ لڑائی میں پکڑے ہوئے تمہارے پاس آتے ہیں تو ان کی رہائی کے لیے فدیے کا لین دین کرتے ہو, حالانکہ انہیں ان کے گھروں سے نکالنا ہی سرے سے تم پر حرام تھا. تو بات یہ ہے کہ افتؤمنون ببعض الکتاب وتکفرون ببعض, کیا تم کتاب کے ایک حصے پر تو ایمان لاتے ہو اور دوسرے حصے کے ساتھ کفر کرتے ہو؟ ذرا سا سوچئے پچھلی ساری آیتوں پہ, یہ ہے اصل میں کی پوائنٹ. اللہ تعالیٰ جب کسی قوم کو دین پورے کا پورا دے اور حکم کیا دے کہ ادخلوا فی السلم کافہ, اور قوم کیا کرے, سارا دین تو بہت مشکل ہے, ہاں اس میں سے کچھ حصہ لے لیتے ہیں, कौन सा ले लेते हैं जो आसान लगता है, कौन सा ले लेते हैं जिस पे वाहवा बड़ी होती है, जिस नेकी से नुमाइश हो, जिससे इज्जत हो, शोहरत हो, टैग लग जाए, उस पे तो हम बहुत खुश हैं, और जिस पे जरा सी मुश्किल आ जाए तो उसको छोड़ दें। अल्लाह ताला कहते हैं फतू मिनू नबीबा दिल किताब। लिखिए जरा अपने आप से, पूछिए खुद से, क्या मैं किताब के बाज़ हिस्से पर ईमान लाती और बाज़ को छोड़ देती हूँ? मुझे दीन का कौन सा हुक्म मुश्किल लगता है, कौन सा हुक्म खुशी खुशी करती हूँ, कौन सी चीज़ को अपने साथ लेकर चलती हूँ? क्या मैं और आप अपने आप को जरा इस आयत के आईने में टटोल कर देखें, क्या कुरान के और दीन के हर हुक्म पे अमल करती हूँ? देखिए पूरा दीन हम फोकस में तो रखेंगे, लेकिन कुछ ना कुछ कमी तो रहेगी, क्योंकि अल्लाह को भी पता है वखुलिकल इंसान उदाइफा, सूरत निसा में हम पढ़ेंगे कि इंसान कमज़ोर पैदा किया गया। बशरियत के मुताबिक हम सब कहीं ना कहीं गलती करेंगे, ये होगा, कमी भी रहेगी। परफेक्शन सिर्फ अल्लाह की ज़ात में है, अल्लाह की ज़ात मुकम्मल है, लेकिन पहले से गोल ये बनाओ, ये मानूंगी ये नहीं मानूंगी, ये करूंगी ये नहीं करूंगी, इतना करूंगी इतना करूंगी, और इन दिनों में करूंगी और उन दिनों में नहीं करूंगी। आप इसको फिर ले लीजिए लॉ पे मिसाल देते हुए, आप माशाल्लाह फ्रांस में जब कभी आए होंगे, गवर्नमेंट ने आपसे कुछ प्लेजेस लिए होंगे, अगर आपने यहाँ की नेशनैलिटी ली तो आप उसमें क्या कहते हैं कि हम यहाँ के हर लॉ को मानेंगे। अब ये हम मुसलमानों की कमजोरी है ना कि अभी तक कुछ लॉज हमने अपने उनको दिखाए ही नहीं कि उनको भी वो अपने लॉ का हिस्सा बना लें, ये गलत बात है। लेकिन किसी मुल्क में किसी जगह जाके रहते हुए हमें उनके लॉज को मानना पड़ता है ना। छोड़िए बड़ी बात को, आप जहाज में 4 घंटे की फ्लाइट के लिए जाते हैं, क्या वो आपसे कुछ कानून मनवाते हैं? सीट बेल्ट बांध लीजिए, एग्जिट रो में मत बैठिए, सामान ऊपर रख लीजिए, बच्चों को इधर कर दीजिए, मानते हैं ना? बस सीधी सी बात है। और आप कहें कि आपके एयरलाइन की टिकट इस शर्त पे लूंगी, कुछ बातें मानूंगी कुछ नहीं मानूंगी, क्या करेंगे वो? आप किस मुल्क में रहूंगी? जो मेरा दिल चाहेगा वो मानूंगी, जो दिल नहीं चाहेगा नहीं मानूंगी, कितने दिन आपको बर्दाश्त करेंगे? ये तो अल्लाह की शान है जो हमें बर्दाश्त कर रहा है। याद रखिए इसी कैंड पे अल्लाह ने जवाब भी दे दिया, फमा जजाउ मैं अफल ज़ालिका मिनकुम, फिर क्या हो सकती है जजा उसकी जो ये काम करे तुम में से, इल्ला हिज़्युन फिल हयात दुनिया, मगर वो तो दुनिया की जिंदगी में भी जलीलो ख्वार होकर रहेंगे। वह यौमल क़ियामत युरद्दून इला शद्दिल अज़ाब, और आखिरत में शदीद तरीन अज़ाब की तरफ फेर दिए जाएंगे। और याद रखो वमल्लाहु बिगाफिलिन अम्मा तअमलून, तुम्हारा रब उन बातों से गाफिल नहीं जो हरकतें तुम कर रहे हो। सच बताइए क्या ये आयत पढ़कर खौफ नहीं आता? आज हमारे बच्चे भी पूछते हैं, मामा अगर हम मुसलमान हैं तो फिर हम जलील क्यों हैं? मामा अगर हम मुसलमान हैं तो हम गरीब क्यों हैं? और ये है तो वो क्यों है? और अल्लामा इकबाल आज से 200 साल पहले वो मरसिया क्यों पढ़ गए कि रहमतें हैं तेरी अगियार के काशानों पे, बर्क गिरती है बेचारे मुसलमानों में, उसका जवाब यहाँ लिखा है। जब कोई कौम अपने दीन के मामले में पिक एंड चूज का शिकार हो जाए, अन निकाह मिन सुन्नती लिखा कर शादी कार्ड पे, शादी सारी अपने और शैतान के मनमाने तरीकों पे करे, तो इससे बढ़कर रिसवाई और क्या होगी? आज आप देखिए कि मजमूई तौर पर मुसलमान परेशान लगते हैं। तो याद रखिए सारी बात का खुलासा, आधे दीन पर अमल करना बाकी आधे का असर भी ज़ाया करता है। आपके पास 100 का नोट है, आप 100 की चीज़ ले आएंगे, आप 100 का नोट अदा कीजिए और मार्केट में जाइए और कहिए कि इसको 50 का समझ के मुझे 50 की चीज़ें दे दो, देगा? आज दुनिया में आधे नोट से एक कपड़ा नहीं मिलता, मुझे बताइए आधे दीन से जन्नत मिलेगी? ये सेल्फ मेड एडिशन दीन के पसंद नहीं आते, तो आधे ईमान की कीमत से जन्नत कैसे मिलेगी? मानना तो पूरा मानो, कोशिश तो करो, चलोगे तो अल्लाह मदद करेगा, टेक इट और लीव इट, अल्लाह की मजबूरी नहीं है। आप जरा सी बहस करें किसी से, वो कहेगा गो टू योर कंट्री, इट्स नॉट योर कंट्री, जाते हो तो जाओ, हमने तुम्हें रोका नहीं है। कोई बीवी अपने शौहर से कह दे आपकी आधी बातें मानूंगी आधी नहीं मानूंगी, और शौहर कह दे कि महीने के आधे दिन तुम्हारी बात मानूंगा आधे दिन तुम्हारी नहीं मानूंगा, और आधे दिन तुम्हारी जरूरियात का मालिक हूं आधे का नहीं, मुझे बताइए कोई रिश्ता भी नहीं निभेगा। अल्लाह सुबहान तला के साथ क्यों हम ऐसा करते हैं? आप कह सकते हैं हो सकता है शौहर की आधी बातें गलत हों, बिल्कुल हो सकता है, बीवी के आधे मुतालबे इंतहाई नाजायज हों, बिल्कुल हो सकता है, लेकिन याद रखिए कि अल्लाह की यह किताब पूरी अल यौम अकमलतु लकुम दीनकुम, अल्लाह ने पूरा मुकम्मल दीन नाजिल कर दिया, तो फिर आप और मैं क्या कर रहे हैं? दुनिया में कोई किसी के कानून को तोड़े लोग कहते हैं क्रिमिनल, अल्लाह के दीन की कुछ बातों को छोड़े लोग कहते हैं लिबरल्स, वी आर लिबरल्स, और कोई पूरे दीन पे अमल करने की कोशिश करे कहते हैं ही इज और शी इज एक्सट्रीमिस्ट। आप देख लीजिए ये आज हमारा इस दीन के साथ सौतेलापन है। आप देखिए कि या तो मुजरिम बनकर दुनिया से जाकर, सूरह तौहा में हम पढ़ेंगे कि फिर वहां जाके अल्लाह की जेल में जाना पड़ेगा, तो दुआ करते हैं कि अल्लाह ताला हम मुसलमानों की आंखें खोल दे। फिर इसके बाद अल्लाह ताला ने आगे फरमाया उलाइकल लजीन अश्तरबुल हयात दुनिया बिल आखिरा, यही हैं वो लोग जिन्होंने आखिरत बेचकर दुनिया की जिंदगी खरीद ली, बस ना इनकी सजा में कोई कमी होगी और ना इनको कोई मदद पहुंच सकेगी। देख लीजिए कि दुनिया में ये बात बता दी गई कि दुनिया के थोड़े से फायदे की खातिर आखिरत को खराब करना, आप उस शख्स को क्या अकलमंद कहेंगे जो सिर्फ एक घंटे की लज्जत के लिए अपने आप को जेल की सलाखों में डाल दे। आप एक मिनट में पूरे महीने की पैसे जो है वो खर्च कर दें और सिर्फ एक छोटी सी चीज लेकर आ जाएं और पूरा महीना आपको फिर फाके काटने पड़े। आज इस दुनिया को लेकर देखें, सच्ची जो बात है टाइम मैनेजमेंट सिर्फ वही कर सकता है जिसको ये पता है कि यहाँ मेरी हर चीज़ लिमिटेड है, अल्लाह ने मुझे बहुत थोड़े दिन के लिए सब कुछ दिया हुआ है। अल्लाह ताला हमारी आंख खोल दे। फिर दोबारा बनी इसराइल की तरफ इशारे हैं, वलकद आतैना मूसल किताब वकफ्फैना मिन बादिही बिर्रुसुल, हमने मूसा अलैहिस्सलाम को किताब दी और इनके बाद मुसलसल रसूल भेजे, हिदायत का सिलसिला कभी मुनक़ते नहीं किया अल्लाह ने। अल्लाह ताला की ये रहमत है। आखिरकार ईसा इब्ने मरियम को रोशन निशानियां देकर भेजा, रूह पाक से इनकी मदद की। यहाँ रूह पाक से मुराद जिब्राईल अलैहिस्सलाम है, ये अल्लाह ताला की एक खास मदद थी हजरत ईसा अलैहिस्सलाम के साथ। फिर ये तुम्हारा क्या ढंग है कि जब भी कोई रसूल तुम्हारी ख्वाहिश आते नफ्स के खिलाफ कोई चीज लेकर तुम्हारे पास आया, इसको जरा सा हाईलाइट कीजिए, चाहे तो 7 जो अरबी हिस्से होते हैं ना उसमें उतना हिस्सा हाईलाइट कर लिया करें। बहुत सारी कौमों का यही मसला हुआ, बहुत सारे लोगों का प्रॉब्लम यही होता है क्या कि जब रसूल वो दीन लेकर आए जो बिमा ला तहवान फुसुकुम, जो तुम्हारी ख्वाहिशात के खिलाफ हो, तो तुमने इसके मुकाबले में सरकशी ही की, किसी को झुटलाया और किसी को कत्ल कर डाला। सोचिए जरा, ख्वाहिश लिख लीजिए, दो बातें, दो चीजें इंसान को हमेशा अल्लाह का हुक्म भुला देती हैं। एक है शुबहात, शुबा शक डाउट्स, और दूसरी है शहवात ख्वाहिशात लस्ट। जैसा चाहो जियो, जो चाहो खाओ, इट्स माई लाइफ स्टाइल, आई वॉन्ट दिस, दिस इज माई स्टाइल। ये दो चीजें जब अल्लाह के दीन के साथ टकराती हैं तो याद रखिए कि उसका नुकसान वही होता है जो आज बहुत सारे लोग भुगत रहे हैं। और सबसे बड़ी बात है कि ऐसे लोगों को फिर हिदायत नहीं मिलती, तो वो उसको अल्लाह की सजा समझने की बजाय क्या कहते हैं, जरा अगला जुमला सुनिए तो और भी हैरत होगी आपको। फरमाया वकालु कुलूबुना गुल्फ, वो कहते हैं हमारे दिल महफूज हैं। ये कौन कहते हैं, किसी को दावत दें अल्लाह का हुक्म सुनो रसूल की बात सुनो, कहते नहीं जी हमारे दिल बड़े सिक्योर्ड हैं, हम अपने दीन को खराब नहीं करते, आई एम एट माई ओन, आई एम क्वाइट कम्फर्टेबल विथ माई ओल्ड रिलीजन। तो याद रखिए ये भी अल्लाह ताला की तरफ से एक मुहर होती है। हम सब कमजोर हैं, हम सब में कमी है, ये किताब जिंदगी में खुल जाना इस बात की अलामत है कि अल्लाह ने आपके मेरे साथ भलाई का इरादा किया। बुखारी की रिवायत है वमन युरिदिल्लाहु बिही खैरन यफक्किहु फिद्दीन, जिसके साथ अल्लाह भलाई का इरादा कर लेता है उसको दीन की समझ देता है। इस हदीस की रोशनी में मैं आप सबको मुबारक दे सकती हूँ इस वक्त, आपका इतने कामों को छोड़कर निकलना, इतनी डिस्ट्रेक्शंस है बाहर। मैं किसी की बात सुन रही थी तो उन्होंने कहा कि मुझे आने में देर क्यों हो गई कि जहां मैंने पहुंचना था उसके बाहर लाइनें लगी हुई थी गाड़ियों की, क्यों के साथ शॉपिंग मॉल है। और फिर उन्होंने एक दर्द भरा जुमला बोला कि ये सारे ख्वाहिशों के पीछे भाग रहे हैं, मैं कुरान पढ़ाने आ रहा था और मैं पूरे वक्त पे नहीं पहुंच सका, लोग किस चीज के पीछे भाग रहे हैं, एक सेल का साइन लगा दें अंधों की तरह लोग शॉपिंग करने के लिए पहुंच जाते हैं, भागते हैं दौड़ते हैं, एक कूपन एक्सपायर होने वाला हो ऐसे लगता है जिंदगी का आखिरी घंटा शुरू हो गया, ये शॉपिंग ना की तो पता नहीं क्या हो जाएगा। ये ख्वाहिशात हैं, इसके पीछे भागते हैं, तो अल्लाह आपको मुझे ले आया ये बड़ी रहमत है। खुद को मुबारक दें, अपने साथ बैठी को मुबारक दें कि आपको अल्लाह बचा के ले आया, कितने सिक्योर माहौल में बैठे हैं। आपने ऐसे बैठना था घर में, एक दौड़ लगी होनी थी अभी तक आपकी, और ऊपर आपके चौकीदार होने थे और ऊपर रोब होने थे, ऐसा क्यों किया वैसा क्यों नहीं किया ये नहीं किया, कितने कमांड करने वाले हमारे ऊपर। तो ये जो वक्त है ना इसको अपना समझें, अगर आप दिन के 2-2.5 घंटे 3 घंटे भी अगर आप अपने लिए गुजार जाती हैं, मैं कह सकती हूँ बाकी 22-21 घंटों में आप खुश रहेंगी। आप कहेंगे मैंने जो लेना था ले लिया, आज का मेरा हदफ पूरा है। और अगर किसी दुनियावी तकाजे को पूरा करने के लिए आप कल नहीं आती, किसी दिन नहीं आती, तो आप देखिएगा कि बाकी भी 20-22 घंटे भी खुशी के नहीं होंगे। फिर उसके बाद अल्लाह ताला फरमाते हैं असल बात क्या है, असल सारी बातों के बाद फ़कली लम्मा यूमिनून, बस थोड़े ही हैं और कम ही है जो लोग ईमान लाते हैं। ये भी एक हसरत की बात है, ईमान भी थोड़ा है और हैं भी थोड़े। वलम्मा जाहुम किताबुम मिन इंदिल्लाहि मुसद्दिकुल लिमा माहुम, और अब जो ये किताब अल्लाह की तरफ से इनके पास आई है, इसके साथ इनका क्या बर्ताव है? सवाल करते हैं खुद से, मेरा इस किताब के साथ क्या बर्ताव है, मेरा इस किताब के साथ क्या ताल्लुक है, क्या ये किताब मुझे अपनी लगती है, क्या इस किताब से मोहब्बत है, बावजूद इसके कि ये वो इस किताब की तस्दीक करती है जो इनके पास पहले से मौजूद थी, बावजूद इसके कि इसकी आमद से पहले वो खुद कुफार के मुकाबले में फतह और नुसरत की दुआएं मांगा करते थे। ये भी देखिए कलमिया, इंसान पहले दुआएं करता है, ये हो जाए मैंने ये कर देना, ये मौका जिंदगी में आ गया मैंने पता नहीं क्या कर देना है। अब हो गया तो क्या हुआ, मगर जब वो चीज आ गई, कौन सी, मा अरफू, जिसको वो पहचान भी गए, कफरू भी, फिर भी इसका इनकार ही किया। दुआ कीजिए अल्लाह हमें ऐसे लोगों में ना करे, नेमत मांगे मिल जाए तो ठंडे होके बैठ जाए। अल्लाह ताला फरमाते हैं फलानतुल्लाहि अलल काफिरीन, ऐसे नाशुक्रों, ऐसे मुनकरीन पर अल्लाह की लानत, कैसा बुरा जरिया है जिससे ये अपने नफ्स की तसल्ली हासिल करते हैं और जो हिदायत अल्लाह ने नाजिल की है इसको कबूल करने से सिर्फ इस जिद की बिना पर इनकार कर रहे हैं कि अल्लाह ने अपने फजल यानी वही और रिसालत से अपने जिस बंदे को खुद चाह और नवाज दिया, लिहाजा अब ये गजब बालाए गजब के मुस्तहक हो गए और ऐसे काफिरों के लिए सख्त जिल्लत अमेज सजा मुकर्रर है। इससे क्या पता चलता है कि जब कोई एक से दो बार तक अल्लाह ताला की तरफ से आने वाली रहमत को नहीं समेटता तो फिर अल्लाह ताला उसके लिए दरवाजों को बंद कर देता है।